नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुनिता पहरीको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन। 12 जिल्लाका झण्डै 4 लाख परिवारलाई गरीब परिचय पत्र वितरण गर्ने मन्त्री परिषदको निर्णय।
भरतपुरमा पुनः मतदान गर्ने नगर्ने बारेमा सर्वोच्चको फैसला अझै आएन, सुनवाई नसकिएकाले मुद्दा आज पनि हेर्दा हेर्दैमा अर्को सुनवाई आइतबार हुने।
ज्येष्ठताका आधारमा मात्र स्थानीय तहमा कर्मचारी खटाउने शिक्षा मन्त्रालयको अडान। कनिष्ठ कर्मचारी कार्यकारी अधिकृत भएको ठाउँमा खटिन नसक्ने भनाई।
नीतिश कुमार फेरि भारत बिहारका मुख्यमन्त्री नियुक्त। पाकिस्तानमा बलात्कारको बदलामा बलात्कार गर्न आदेश दिने 20 जना पक्राउ।
र थ्रो स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि एन्फा कार्य समिति बैठक स्थगित।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
2 दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतेसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतेसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64960, 98550-52783 र 98550-64602।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक कमाउन्ड, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नै, नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। सरकारले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधनका लागि शिक्षा सचिव शान्त बहादुर श्रेष्ठको संयोजकत्वमा 3 सदस्यीय वार्ता समिति गठन गरेको छ। मन्त्री परिषदको आजको बैठकले समिति गठन गर्ने निर्णय गरेको हो। समितिको सदस्यमा प्रधानमन्त्री कार्यालयका सचिव र स्वास्थ्य सचिव हुनुहुन्छ। चिकित्सा शिक्षा ऐनमा माथिमा प्रतिवेदन र आफ्ना सुझाव समेट्नुपर्ने लगायत माग गर्दै डाक्टर गोविन्द केसी गएको सोमबार देखि शिक्षण अस्पतालमा 11 चरणको अनसन बस्नु भएको छ। मन्त्री परिषदको बैठकले गरीब घर परिवार पहिचान कार्यक्रम अन्तर्गत 12 जिल्लाका 391,800 परिवारलाई गरीब परिचय पत्र वितरण गर्ने निर्णय पनि गरेको छ। सरकारले 25 जिल्लाका गरीब घर परिवारलाई परिचय पत्र वितरण गर्ने लक्ष्य अनुसार 12 जिल्लाका गरीब घर परिवारलाई परिचय पत्र वितरण कार्य अघि बढ़ाउने भएको हो।
यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले स्वास्थ्य उपभोक्ता अधिकारको विषयलाई लिएर चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै 11 पटक आमरण अनसनमा बसेका डाक्टर गोविन्द केसीको जीवन रक्षाका लागि तत्काल आवश्यक पहल गर्न आग्रह गरेको छ। आयोगले डाक्टर केसीसँग यसअघि गरेका सबै सम्झौता पूर्ण रूपमा कार्यान्वयन गर्न गराउन सरकारको ध्यानाकर्षण समेत गरेको छ।
भरतपुर महानगरपालिकाको वड़ा नम्बर 19 पुनः मतदान गर्ने कि नगर्ने भन्ने बारेमा सर्वोच्च अदालतले आज पनि फैसला गर्न सकेन। न्यायाधीशहरू ओम प्रकाश मिश्र र पुरूषोत्तम भण्डारीको इजलासमा आज भएको सुनवाईमा बहस नसकिएका कारण यो मुद्दालाई हेर्दा हेर्दैमा राखिएको र आइतबार पुनः सुनवाई हुने सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो। आज सरकारी वकिल र आयोगका तर्फबाट बहस सकिएको छ। अब रिट निवेदन दायर गर्ने पक्षले बहस गर्न बाँकी छ। मतगणनाका क्रममा नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मतपत्र च्यातेपछि निर्वाचन आयोगले भरतपुरको 19 नम्बर वडामा पुनः मतदान गराउने निर्णय गरेको थियो। त्यसपछि 19 नम्बर वडाका वडा सदस्यका उम्मेद्वार गुञ्जमान विक समेतले आयोगको निर्णय खारेज गरी मतगणना गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। जेठ 21 गते दर्ता भएको यो मुद्दामा सर्वोच्चले निर्णय नसुनाउँदा चुनाव भएको 2.5 महिना हुनै लाग्दा पनि भरतपुरमा मेयर उपमेयर तथा केही वडाका अध्यक्ष र सदस्य चयन हुन सकेका छैनन्। यसैबीच आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्माको मुद्दाको सुनवाई पनि हेर्दा हेर्दैमा परेको र आइतबार सुनवाई हुने प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो।
50 दिनपछि हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले सरकार विस्तार गरेसँगै नयाँ मन्त्रीहरूले नयाँ जोश र जाँगरसहित कार्यभार सम्हालेका छन्। मन्त्रीहरूका भावी योजना के छन् त? प्रकाश ढकालको रिपोर्ट।
आज सिंहदरबारभित्र रहेका धेरै मन्त्रालयमा दिनभर जसो मन्त्रीलाई बधाई र शुभकामना दिनेहरूको घुइँचो लाग्यो। बधाई दिन जानेको लर्कोले सिंहदरबारका बगैंचादेखि मन्त्रीका कार्यकक्षसम्म पाइला टेक्ने ठाउँ थिएन। यति धेरै शुभेच्छुकको भीड़बाट समय निकाल्दै सबै मन्त्रीले आफ्नो मन्त्रालयबारे सचिवबाट ब्रिफिङ लिँदै परिणाममुखी भएर काम गर्न कर्मचारीहरूलाई निर्देशन दिए। मन्त्रीहरूले नतिजा उन्मुख हुने गरी आफूले पनि काम गर्ने प्रतिबद्धता जनाएका छन्। वाणिज्य मन्त्रालयको जिम्मेवारी पाउनुभएका मीन विश्वकर्मा आफ्नो कार्यकालमा देशको व्यापार घाटा कम गर्न सक्दो काम गर्ने बताउनुहुन्छ।
नेपालको व्यापार घाटा न्यून गर्नका लागि यो मन्त्रालय महत्वपूर्ण मन्त्रालय रहेछ। मैले भर्खरै मात्रै बुझ्दैछु मन्त्री भएपछि। त्यसका लागि म तीनवटा क्षेत्रमा, एउटा त निर्यात प्रवर्धन गर्नका लागि, दुई देशको बीचको कूटनीतिलाई व्यापारसँग जोड्नका लागि, र तेस्रो हाम्रो क्षेत्रीय व्यापार प्रवर्धन गर्नका लागि सार्क तथ्याङ्कबाट थाहा हुन्छ कि मिन विश्वकर्मा वाणिज्य मन्त्री भइराखेको बेलामा हाम्रो व्यापार घाटा यति प्रतिशत तल झर्यो।
धेरै पहिलो पटक सरकारमा सहभागी भएका मन्त्री भएकाले कर्मचारी तन्त्रसँगको गोलमेल र आफूले पाएको मन्त्रालय बारे पनि जानिन सकेकाले यसै गर्छु भन्ने प्रष्ट योजनामा थिएनन्। कतिपय मन्त्रीहरू गर्दै सिक्दै जाने मनस्थितिमा पनि देखिन्थे। संघीय ढाँचामा कर्मचारीको व्यवस्थापन गर्ने धोको रहेको सामान्य प्रशासन मन्त्री टेकबहादुर बस्नेतको भनाई छ।
सबै कुरा बुझ्न बाँकी छ। सरकारको जो खालको संघीय संरचना अनुसार कर्मचारीहरूको समायोजन व्यवस्थित तलदेखि माथिसम्म गर्न सकिन्छ वा सकिन्न, यही कुराको चिन्ता धोको पूरा गर्न पाइयो भने यो जनताको अपेक्षा पूरा हुन्छ।
झण्डै 2 महिनासम्म मन्त्रीविहीन भएका कारणले मन्त्रालयमा थुप्रिएका कामको बोझ र आफूले के नै गर्नुपर्छ भन्ने हुटुटी मन्त्रीहरूको अनुहारमा झल्कन्थ्यो। सिंचाई मन्त्री संजय गौतम:
सिंचाई मन्त्रालयले जे निर्वाह गर्नुपर्ने छ यो परम्परागत ढंगभन्दा अलिकति फरक ढंगले के नयाँ परिवर्तन दिन खोज्छु, यसमा नयाँ कुरा के गर्न सकिन्छ, पुरानो कुरालाई कसरी पूर्णता दिन सकिन्छ, चाँडोभन्दा चाँडो राष्ट्रिय योजना कसरी कार्यान्वयन गर्न सकिन्छ, यसको आउटपुट कसरी आउन सक्छ र यसमा नयाँ ढंगका प्रविधिहरूलाई कसरी यसलाई लिएर जान सकिन्छ। यो मुलुक कृषि प्रधान देश हो।
महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारी पाउनुभएकी आशा कोइराला पनि आफ्नो क्षेत्रमा पहिले भन्दा राम्रो काम गर्ने दावी गर्नुहुन्छ।
म मन्त्री भएपछि जनताले यो महिला बालबालिका समाज कल्याण ज्येष्ठ नागरिक र अपाङ्गताको क्षेत्रमा जो साथीहरू हुनुहुन्छ उहाँहरूले नयाँ खालको अनुभूति गर्न पाउनुहुन्छ, अहिले भन्दा राम्रो हुन्छ।
नयाँ जिम्मेवारी लिँदा सबैलाई केही न केही गर्छु भन्ने जोश हुन्छ। पहिलो पटक मन्त्रालयको जिम्मेवारी सम्हालेका नयाँ मन्त्रीहरूको जोश र जाँगरले निरन्तरता पायो भने मात्रै केही परिवर्तन होला भन्ने आशा गर्न सकिन्छ।
रिपोर्टपछि अब फेरि खबरकै सिलसिला। नेकपा एमाले निर्वाचन क्षेत्र निर्धारण आयोगलाई राजनीतिक हस्तक्षेपबाट मुक्त रहन आग्रह गरेको छ। एमालेको स्थायी कमिटिको बैठकको निर्णय सार्वजनिक गर्दै आयोगलाई निर्वाचन क्षेत्र निर्धारण गर्दा अनुचित राजनीतिक हस्तक्षेप, स्वार्थ र दबावबाट मुक्त रहेर समयमै काम सम्पन्न गर्न आग्रह गरेको हो। बैठकले ढिलो गरेर मात्र आयोग गठन भएकाले क्षेत्र निर्धारणको काम समयमै सम्पन्न हुन नसकी आगामी माघ 7 गते भित्रै 3 वटै तहको चुनाव सम्पन्न गर्नुपर्ने संविधानले तोकेको दायित्व पूरा हुन नसक्ने आशंका पैदा भएको पनि जनाएको छ। बैठकमा समसामयिक राजनीतिक प्रदेश नम्बर 2 को स्थानीय तहको चुनाव लगायतका विषयमा पनि छलफल भएको एमाले नेता प्रदीप गेवालीले जानकारी दिनुभयो। सी धाकुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले कालीमाटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
शिक्षा सँगै संस्कार पनि, अध्ययन सँगै अवसर पनि।
कलेज अफ सेन्ट्रल स्टेट इन्टेन्सिभ इन्टरनेशनल एकाडेमी कालीमाटी काठमाडौँमा कक्षा 11 को लागि साइन्स, म्यानेजमेन्ट र ह्युमेनिटी समूहमा भर्ना खुल्यो।
मुख्य विषयहरू होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, जर्नलिजम, सोसियोलोजी, पपुलेसन स्टडिज र कानून पढाइ हुने यस कलेजमा विशेष छात्रवृत्तिका साथै होस्टल तथा यातायातको पनि राम्रो व्यवस्था रहेको छ।
थप जानकारीका लागि कलेज अफ सेन्ट्रल स्टेट कालीमाटी काठमाडौँ
फोन नम्बर 01-4278-342
तपाई अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले अनसनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन, 12 जिल्लाका झण्डै 4,00,000 परिवारलाई गरीब परिचय पत्र वितरण गर्ने मन्त्री परिषदको निर्णय, भरतपुरमा पुनः मतदान गर्ने नगर्ने बारेमा सर्वोच्चको फैसला अझै आएन, अर्को सुनवाई आइतबार हुने लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। शिक्षा मन्त्रालयले स्थानीय तहमा ज्येष्ठताका आधारमा मात्र आफ्ना कर्मचारी खटाउने अडान लिएको छ। शिक्षा पत्रकार समूहले आज काठमाडौँमा गरेको अन्तर्क्रियामा मन्त्रालयका प्रवक्ता हरि लम्सालले ज्येष्ठताका आधारमा मात्र शिक्षा मन्त्रालयका कर्मचारी स्थानीय तहमा जाने बताउनुभयो। शिक्षा मन्त्रालयले विभिन्न स्थानीय तहमा अहिलेसम्म खटाएका 78 उपसचिवलाई पनि अहिले ती तहमा नपठाई काज स्थगन गरेको छ। उहाँले निजामती ऐन अनुसार शिक्षाका कर्मचारी स्थानीय तहमा जान आतुर भएको तर कनिष्ठ कर्मचारी कार्यकारी अधिकृत भएको ठाउँमा खटिन नसक्ने स्पष्ट पार्नुभयो। स्थानीय तहको प्रमुख कार्यकारी अधिकृत आफूभन्दा कनिष्ठ भएको भन्दै शिक्षा मन्त्रालय मातहतका उपसचिव स्थानीय तहमा जान मानिरहेका छैनन्। संविधानको अनुसूची 8 र 9 स्थानीय तहलाई शिक्षा को अधिकार दिएको छ।
ऊर्जा मन्त्री महेन्द्र बहादुर शाहीले बूढी गण्डकी जलविद्युत परियोजनामा समयमै काम नभए सम्झौता रद्द गर्ने बताउनु भएको छ। रिपोर्टर्स क्लबले गरेको कार्यक्रममा उहाँले सम्झौता भए अनुसार चिनिया कम्पनीले समयभित्रै काम गर्न नसके सम्झौता खारेज गर्ने बताउनु भएको हो। परियोजनाबाट प्रभावितलाई मुआवजा दिने काम पनि भइरहेको भन्दै उहाँले 16 अर्ब रकम निकासा भइसकेको र 10 अर्ब निकासाको तयारीमा रहेको जानकारी दिनुभयो। यस्तै उहाँले जलविद्युत आयोजना बनाउन अनुमति पत्र लिएर पनि काम नगर्नेलाई पनि कार्यवाही गर्ने चेतावनी दिनुभयो। मन्त्री शाहीले ट्रान्समिशन लाइन मर्मत गर्दा र काम गर्दा केही समस्या भए पनि अब लोड सेडिङ नहुने जिकिर गर्नुभयो।
हुकिङ गरेर विद्युत चोरी गरेको आरोपमा सप्तरीमा 16 पक्राउ परेका छन्। नेपाल विद्युत प्राधिकरण र जिल्ला प्रहरी कार्यालय सप्तरीको संयुक्त टोलीले गरेको अनुगमनका क्रममा उनीहरूलाई सप्तरीका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। पक्राउ परेकालाई विद्युत चोरी नियन्त्रण ऐन अन्तर्गत कार्यवाही हुने जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
उपचारको अभावमा सल्यानमा 3 महिनाकी सुत्केरीको ज्यान गएको छ। वनगाड कुपिण्डे नगरपालिकाको माथिल्लो डुडा खोलाकी 21 वर्षीय सुत्केरी पार्वती बिक लामो समयदेखि बिरामी भए पनि उपचार नगराई धामी झाँक्रीको भर पर्दा ज्यान गएको हो। स्थानीय बासिन्दा दुर्गा विशिका अनुसार उहाँ 1 महिनादेखि बिरामी पर्नु भएको थियो।
घाँटीको क्यान्सर भएर आवाज गुमाएकाको उपचारका लागि नेपालमा नयाँ प्रविधि भित्रिएको छ। नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धिमा पहिलो पटक 2 बिरामीमा ओम नाम दिइएको आवाज यन्त्र जडान गरिएको हो। यो प्रविधिलाई सिलिकन प्रोस्थेसिस भनिन्छ। घाँटीमा हुने बोल्ने नलीमा क्यान्सर भएपछि काटेर फाल्नुपर्ने र त्यस्ता बिरामीलाई बोल्नका लागि यो यन्त्र जडान गरिने क्यान्सर विशेषज्ञ डाक्टर विशाल रावलले जानकारी दिनुभयो। यो यन्त्र एकपटक घाँटीमा राखेपछि 3 महिनादेखि 2 वर्षसम्म काम गर्छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वसुलभ र सहज ढंगले सबै अस्पतालमा उपचार गराउन सक्ने वातावरण बनाउनुपर्ने बताउनु भएको छ। वीर अस्पतालको 128 वार्षिकोत्सवको अवसरमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले गुणस्तरीय स्वास्थ्य सेवा उपचारका लागि नेपालीहरू भारत लगायत तेस्रो देशमा जाने परिपाटी अन्त्य गर्न आवश्यक रहेको बताउनुभयो। वहाँले स्वदेशमै राम्रो उपचार सेवा उपलब्ध गराउन पनि सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। वहाँले नेपालकै पुरानो अग्रणी स्वास्थ्य संस्थाका रूपमा रहेको वीर अस्पताललाई विशेषज्ञ केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
स्वाइन फ्लूबाट स्याङ्जामा एकजनाको ज्यान गएपछि सचेत हुन वालिङ प्राथमिक स्वास्थ्य केन्द्रले आग्रह गरेको छ। केन्द्रले आज पत्रकार सम्मेलन गरी स्वाइन फ्लूबारे जानकारी दिनुका साथै सचेतना अपनाउन आग्रह गरेको हो। स्वाइन फ्लूबाट संक्रमित वालिङ नौका खुमप्रकाश अर्यालको टिचिङ अस्पताल काठमाडौँमा उपचारका क्रममा ज्यान गएको हो। वालिङ प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन तथा संचालक समितिका अध्यक्ष एवं वालिङ नगरपालिकाका मेयर दिलीप प्रताप खाँडले स्वाइन फ्लूका बिरामीलाई वितरण गरिने ओसेल्टा मावीर औषधि समेत वालिङ पुगिसकेको जानकारी दिनुभयो।
जिल्ला अस्पताल ताप्लेजुङमा शौचालय व्यवस्थापन नहुँदा बिरामीलाई समस्या भएको छ। अस्पतालमा दैनिक 20 50 जनासम्म बिरामी भर्ना हुने गरे पनि एउटा मात्रै शौचालय छ। शौचालय व्यवस्थित नहुँदा अस्पताल परिसर नै दुर्गन्धित भएको र रोग फैलन सक्ने खतरा रहेको सेवाग्राहीको गुनासो छ।
रसुवामा सञ्चालित सबै स्वास्थ्य संस्थामा इन्टरनेट जोडिएको छ। स्वास्थ्य संस्थाले सञ्चालन गर्ने विभिन्न गतिविधिलाई सहज तरिकाले अनुगमन गर्न तथा सेवा प्रभावकारी बनाउन 19 स्वास्थ्य संस्थालाई इन्टरनेट प्रणालीमा जोडिएको हो। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार अहिले प्रत्येक स्वास्थ्य संस्थाका 2 कर्मचारीलाई अनलाइन प्रणाली सम्बन्धी तालिम दिइएको छ भने पहिलो चरणमा 27 कर्मचारीले तालिम लिएका छन्।
कास्की र लमजुङको सिमानामा पर्ने मिजुरे डाँडामा बस दुर्घटना हुँदा 2 ज्यान गएको छ, 1 हराइरहेका छन्। पोखराबाट लमजुङका लागि छुटेको ना 5X6395 नम्बरको बस मिजुरे डाँडामा पुल भत्किँदा रुदी खोलामा खसेको हो भने दुर्घटनामा परि 14 घाइते भएका छन्। बाढ़ीले पुलको जग कमजोर भएर भत्किँदा बस खोलामा खसेको हो। ज्यान गुमाउनेको परिचय खुलेको छैन भने घाइतेहरूको लमजुङको रामबजारमा रहेको अस्पतालमा उपचार भइरहेको छ। यसैबीच पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वड़ा नम्बर 2 आज बिहान 2X5146 नम्बरको ट्रिपर त्रिशुली नदीमा खस्दा 2 बेपत्ता भएका छन्।
दार्चुलाको महाकाली नगरपालिका 4 एक होटल भत्किँदा 3 घाइते भएका छन्। 2 उद्धार गरिएको छ। खलंगा स्थित बंगा बगरको होटल माथिबाट खसेको ढुङ्गा लागेर होटल पूरै भत्किएको हो।
स्थानीय तहका नवनिर्वाचित जनप्रतिनिधिलाई स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानून निर्माणबारे जानकारी गराउन थालिएको छ। नेपाल कानून समाजले ललितपुरमा कार्यक्रम गरेर पहिलो चरणमा स्थानीय शासन विधेयक 2073 र स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापन सम्बन्धी आदेश निर्माण र कार्यान्वयनबारे जनप्रतिनिधिलाई प्रशिक्षण दिन शुरू गरेको हो। स्थानीय तहका पदाधिकारीलाई कानूनबारे प्रशिक्षण दिएर उनीहरूबाट सुझाव लिइने समाजले जनाएको छ।
संसद सचिवालयले मोबाइल एप्स र नयाँ वेबसाइट शुरू गरेको छ। संसद सचिवालय बानेश्वरमा भएको कार्यक्रममा मोबाइल एप्स र वेबसाइट उद्घाटन गरिएको हो। यूएनडीपीको सहयोगमा तयार पारिएको एप्स र वेबसाइटमा संसदका गतिविधि तथा जानकारी राखिने सचिवालयले जनाएको छ। अब संसदको सबै गतिविधिको भिडियो पनि वेबसाइटमा राखिनेछ। संसद सचिवालयको श्रव्य दृश्य जिम्मा लिएको एजेन्सीले संसदभित्रका गतिविधिको भिडियो खिच्ने गरेको छ। यसैबीच सांसदहरूले एप्स चलाउने तालिम चाहिने बताएका छन्। माओवादी सांसद हितराज पाण्डेले सचिवालयले एप्स र वेबसाइट सार्वजनिक गरे पनि यो प्रविधि धेरैलाई चलाउन नआउने भन्दै तालिम दिन आग्रह गर्नुभएको हो।
प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले काठमाडौँका सड़कका खाल्डा छिटो पूर्ण निर्देशन दिएको छ। आज बिहान नयाँ बानेश्वर, पुरानो बानेश्वर, गौशाला, चावहिल, चुच्चेपाटी, बौद्ध, जोरपाटी क्षेत्रमा अनुगमन गर्दा 10 ठूला खाल्डा नपुरेको भेटिएपछि प्रधानमन्त्री कार्यालयले खाल्डा छिटो पूर्ण निर्देशन दिएको हो। लैनचौरबाट नारायण गोपाल चोकसम्मको सड़कमा खानेपानीको पाइप फुटेर पानी आएको, त्रिपुरेश्वर टेकु सड़कका ठाउँ ठाउँमा पानी जमेर पोखरी बनेको, टेकुको दुवै भागका सड़कमा विभिन्न सामग्री राखिएकाले छिटो सफा गर्न निर्देशन दिइएको छ। अनुगमनपछि अन्तर्निकाय समन्वयको आवश्यकता देखिएको पनि कार्यालयको भनाई छ। ढलले बगाएर एक छात्राको ज्यान गएपछि साउन एक गते प्रधानमन्त्री शेरबहादुर देउवाले 15 दिनभित्र खाल्डा पूर्ण निर्देशन दिनुभएको थियो। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
भर्ना खुल्यो।
अन्तर्राष्ट्रिय संगठन डन बस्को इन्स्टिच्युट अन्तर्गत सञ्चालित नेपाल डन बस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुरमा कक्षा 11 विज्ञान व्यवस्थापन तथा मानविकी संकायमा भर्ना खुल्यो।
विज्ञान संकायमा फिजिक्स एण्ड बायोलोजी,
व्यवस्थापन संकायमा होटल म्यानेजमेन्ट,
मानविकी संकायमा मास कम्युनिकेसन।
छिटो गर्नुहोस्, 50% सम्मको छात्रवृत्तिको व्यवस्था छ। सम्पर्कको लागि नेपाल डन बस्को माध्यमिक विद्यालय सिद्धिपुर लुबु रोड ललितपुर,
फोन 55 81 283 22 30 230।
ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि।
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौं।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42 38 545 42 38 545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422 21 76 410 20 63,
टोल फ्री नम्बर 1660100019।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
अब बाँकी खबर। विराटनगरको मनमोहन पोलिटेक्निकका विद्यार्थीले हावाबाट चल्ने अटो रिक्सा बनाएका छन्। मेकानिकल तर्फका विद्यार्थीले गएको एक वर्षमा बनाएका उपकरण सार्वजनिक गर्दै एक्सलेटर भएको साइकल र हावाबाट चल्ने नमूना उपकरण बनाएको जानकारी दिएका हुन्। हावाबाट चल्ने अटो रिक्सामा विद्यार्थीले बुढीगंगा गाउँपालिकाका प्रमुख बालचन्द माझीलाई घुमाएका थिए। विद्यार्थीले 1,00,000 रूपियाँको लागतमा हावाबाट चल्ने अटो रिक्सा बनाएका हुन्।
पाठ्य पुस्तक छपाईमा ढिलाइ तथा पुस्तक नपुगेका दुर्गम ठाउँमा पुस्तक पुर्याउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्र सानो ठिमीमा धरना दिन पुगेका 4 विद्यार्थी पक्राउ परेका छन्। केन्द्रका कर्मचारीले भने धरनाका नाममा केन्द्रमा तोडफोड़ गर्दै तालाबन्दी गर्न खोजेपछि प्रहरीले पक्राउ गरेको दावी गरेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा अश्लील फोटो तथा शब्द प्रयोग गरेको भन्दै काठमाडौँमा जना पक्राउ परेका छन्। फेसबुकमा नकली खाता खोली मोरङकी एक महिलालाई मानसिक यातना दिएको आरोपमा दिनेश नेउपाने र रीना थापा पक्राउ परेका हुन्। यस्तै धनकुटामा मोबाइलमा फोन गरेर अश्लील शब्द बोल्ने 2 प्रहरीले पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको छ। धनकुटाको पाखरीबास नगरपालिकाका ईश्वर विष्ट र श्याम कुमार विकले खाँदबारीकी एक महिलालाई अश्लील शब्द प्रयोग गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो।
दोलखाको कालिचोकमा चौरी महोत्सव हुने भएको छ। कालिचोक गाउँपालिकाले चौरी पालक किसानलाई प्रोत्साहन गर्न र पर्यटन प्रवर्धन गर्न साउन 22 र 23 गते चौरी महोत्सव गर्न लागेको हो।
चितुवाको छाला सहित भक्तपुरमा 3 पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले सिन्धुपाल्चोकको जीवन तामाङ, दोलखाका सुरेन्द्र पाखरिन र सिंहवीर तामाङलाई पक्राउ गरेको हो। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
हेटौडा बजारका धेरै व्यापारीले चामलका बोरामा तोकिए भन्दा कम तौल राखेर बिक्री गर्ने गरेको पाइएको छ। क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौडाले गरेको अनुगमनका क्रममा भारतबाट आयात गरिएका चामलका बोरामा तोकिए भन्दा कम चामल रहेको पाइएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले पर्सि 7 विश्व बाघ दिवस मनाउने भएको छ। स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि भन्ने मूल नाराका साथ 7 विश्व बाघ दिवस मनाउन लागि हो। सन् 2010 तत्कालीन प्रधानमन्त्री माधव कुमार नेपालको पालामा रूसको सेन्ट पिटर्सबर्गमा विश्वका बाघ पाइने 13 राष्ट्र प्रमुखको सम्मेलनले बाघ दिवस मनाउने निर्णय गरे अनुसार नेपालमा पनि मनाउन थालिएको हो।
सुनको भाव आज तोलामा 400 रूपियाँ बढ़ेको छ। सुन आज तोलाको 54,500 रूपियाँ पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। चाँदीको भाव पनि आज 10 रूपियाँ बढ़ेर तोलाको 745 रूपियाँमा कारोबार भएको महासंघले जनाएको छ। डलर कमजोर भएकाले सुनको भाव बढ़ेको महासंघका पूर्व अध्यक्ष तेजरत्न साक्यले बताउनुभयो।
मेरो पनि भन्नु छ।
आज पनि भएन भरतपुरको फैसला। हेर्दा हेर्दैमा राखियो शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा आदेश आचार्य लेख्नुहुन्छ, अब त अदालतदेखि पनि विश्वास टुटिसक्यो, होइन के गर्न खोजेका हुन्।
अनि तिमल सेना प्रवीणको टिप्पणी छ, न्यायालय पनि कति लाजमर्दो भएको होला, जहिले पनि सुनवाई हेर्दा हेर्दैमा पुग्छ।
डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न वार्ता समिति गठन गरिएको समाचार पढेर रविन्द्रकान्त जोशीले फेसबुकमा टिप्पणी गर्नुभएको छ, जसले डाक्टर केसी अनसन बसेकै दिन अनसन बसेको विषयलाई लिएर नकारात्मक टिप्पणी गरे, उनैको संयोजकत्वमा गठन गरिएको वार्ता टोलीबाट ठोस परिणाम निस्किएला भन्ने कुरामा विश्वस्त हुन सकिएला र
झाँक्रीको भर पर्दा 3 महिने सुत्केरीको ज्यान गएको समाचार उज्यालो अनलाइनमा पढेर प्रकाश अधिकारी ट्विटरमा प्रश्न गर्नुहुन्छ, यसको दोषी को, राज्य कि व्यक्ति? राज्यले प्रभावकारी जनचेतना फैलाउन नसकेको परिणाम त होइन? हेलो सरकार, स्वास्थ्य मन्त्रालयको ध्यान जाओस्।
समसामयिक विषयमा रञ्जन सिंह कुशवाहा उज्यालोको फेसबुक पेजमा लेख्नुहुन्छ, हाम्रो देश बहुजाति बहुभाषिक र बहुधार्मिक भन्छौ, तर शपथ ग्रहणका लागि दौरा सुरुवाल नै चाहिन्छ पनि भन्छौ, कुरा गरेर मात्र हुँदैन, व्यवहारमा पनि लागू गर्ने कहिले।
अनि विप्लव पराजुलीको टिप्पणी छ, वाह मन्त्रीज्यू, चप्पलमै शपथ खाएर मन्त्री त हुनुभयो, तर चप्पल लगाएर रात दिन हात खुट्टा घोट्नेको बारेमा केही सोच्नु भएको छ कि छैन?
विचारका लागि तपाईँलाई धन्यवाद।
मेरो पनि भन्नु छ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू ऋग्वेद शर्मा र सुजाता खत्री। अब विदेशका खबर। नीतिश कुमार फेरि भारत बिहारको मुख्यमन्त्री बन्नु भएको छ। उहाँले आज बिहान शपथ लिनु भएको छ। हिजो मुख्यमन्त्रीबाट राजीनामा दिएका उहाँले लालू प्रसाद यादव नेतृत्वको राष्ट्रिय जनता दलसँगको सहकार्य तोडेर भारतीय जनता पार्टी भाजपासँग मिलेर सरकार गठन गर्नुभएको हो। 132 विधायकको समर्थन सहित नीतिश कुमारले सरकार गठनको प्रस्ताव गरेपछि उहाँलाई सरकार गठनका लागि अनुमति दिइएको हो। लालू प्रसाद यादव र नीतिश कुमारको सहकार्य 20 महिनामा नै बिग्रिएको छ। भ्रष्टाचारको आरोपमा मुछिएका लालू प्रसाद यादवको रवैयाका कारण हैरान भएका नीतिश कुमारले राजीनामा दिनुभएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। भोलि नीतिश कुमारले विधानसभामा विश्वासको प्रस्ताव पेश गर्नुहुनेछ।
पाकिस्तानको मुल्तानमा बलात्कारको बदलामा बलात्कार गर्न आदेश दिने 20 जनालाई पक्राउ गरिएको छ। प्रहरीका अनुसार मुल्तानको जिरगा गाउँका एक व्यक्तिले आफ्नी 12 वर्षीय बहिनीको बलात्कार भएको पञ्चायतमा उजुरी गरेका थिए। पञ्चायतले बदलामा आरोपितका 16 वर्षीय बहिनीलाई बलात्कार गर्न उजुरीकर्तालाई आदेश दिएपछि उनले ती बालिकालाई बलात्कार गरेका थिए। बलात्कारको बदलामा बलात्कारको सजाय सुनाउने काममा संलग्न व्यक्तिलाई पक्राउ गरेर कार्यवाही अघि बढ़ाइएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय संचार माध्यमले जनाएका छन्। पञ्चायतको यस्तो निर्णयले पीड़क पुरूषलाई कार्यवाही हुनुको सट्टा महिलाले नै थप हिंसा भोग्नुपर्ने अवस्था छ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब खेल खबर। थ्रीस्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि आज बस्ने भनिएको अखिल नेपाल फुटबल संघ एन्फाको बैठक पुनः स्थगित भएको छ। एन्फाको लापरवाहीका कारण गत वर्ष एएफसी कप फुटबल प्रतियोगिताको दोस्रो चरण खेल्न नपाएको थ्रीस्टारले दोषीमाथि कार्यवाही सहित 6 करोड़ रूपियाँ माग गरेको थियो। त्यसपछि एन्फाका केही पदाधिकारी र थ्रीस्टार बीच 1.5 करोड़ रूपियाँ क्षतिपूर्तिमा सहमति जुटेको थियो। त्यो सहमतिलाई कार्य समिति बैठकले अनुमोदन गर्नुपर्ने भए पनि सदस्यहरूले दोषी व्यक्तिलाई कार्यवाही गर्न माग गरेका छन्। एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठले अर्को सूचना नआइन्जेलसम्मका लागि बैठक स्थगित गर्न निर्देशन दिएपछि बैठक स्थगित भएको हो। क्षतिपूर्ति नपाएसम्म कुनै पनि प्रतियोगितामा सहभागी नहुने भन्दै थ्रीस्टारले एन्फाले आयोजना गर्ने प्रतियोगिता बहिष्कार गर्दै आएको छ।
र श्रीलंकासँगको पहिलो टेस्टको पहिलो पालीमा भारतले 600 रन बनाएको छ। श्रीलंकाको गालेमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सबै विकेट गुमाएर 600 रन बनाएको हो। भारतका लागि शिखर धवनले 190, चेतेश्वर पुजाराले 153, अजिंक्य रहाणेले 53 र हार्दिक पाण्डेले 50 रन बनाए। आजै आफ्नो पहिलो पाली शुरू गरेको श्रीलंकाले भने खराब प्रदर्शन गरेको छ। दोस्रो दिनको खेलसकिँदा श्रीलंकाले 5 विकेट गुमाएर 154 रन मात्रै बनाएको छ। यो सँगै श्रीलंका फलो अनमा पर्ने सम्भावना बढेको छ। उसका लागि उपुल थरंगाले 64 रन बनाए र आउट भएका छन् भने एन्जेलो म्याथ्यूज 54 र दिलरुवान परेर 6 रनमा नट आउट छन्। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनु अघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
अनशनरत डाक्टर गोविन्द केसीका माग सम्बोधन गर्न सरकारद्वारा समिति गठन। 12 जिल्लाका झण्डै 4,00,000 परिवारलाई गरीब परिचय पत्र वितरण गर्ने मन्त्री परिषदको निर्णय।
भरतपुरमा पुनः मतदान गर्ने नगर्ने बारेमा सर्वोच्चको फैसला अझै आएन। सुनवाई नसकिएकाले मुद्दा आज पनि हेर्दा हेर्दैमा, अर्को सुनवाई आइतबार हुने।
ज्येष्ठताका आधारमा मात्र स्थानीय तहमा कर्मचारी खटाउने शिक्षा मन्त्रालयको अडान। कनिष्ठ कर्मचारी कार्यकारी अधिकृत भएको ठाउँमा खटिन नसक्ने भनाई।
नीतिश कुमार फेरि भारत बिहारका मुख्यमन्त्री नियुक्त। पाकिस्तानमा बलात्कारको बदलामा बलात्कार गर्न आदेश दिने 20 जना पक्राउ।
र थ्री स्टार क्लबलाई क्षतिपूर्ति दिने विषयमा विवाद भएपछि एन्फा कार्य समिति बैठक स्थगित।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै रुबिना श्रेष्ठ र सुनिता पहरी विदा हुन्छौ। नमस्कार।